بہت ہی خوبصورت طریقے سے اللہ تعالیٰ ہمارے شعور کو بیدار کرتے ہیں. آیت 43, فاقم وجہک للدین القیم, پس اپنے چہرے کو قائم رکھو دین قیم کی طرح. پیچھے آیت 30 میں یہی حکم آیا تھا. جی یہی حکم تھا. کہا کیوں رکھو؟ من قبل ان یاتی یوم لا مرد له من اللہ, اس سے پہلے کہ وہ دن آ جائے جسے اللہ کی طرف سے کوئی لوٹانے والا نہیں ہوگا. امیجن کریے کون سا دن ہے؟ قیامت کا دن. قیامت کے دن کی یہاں ایک خوبی بیان کی گئی کہ لا مرد لہو. لفظ مردہ کیا ہے جی؟ اس کا روٹ کیا ہوگا بولیں آپ سب؟ را دال دل. شاباش. رد کرنے والے کو مرد کہتے ہیں. ٹھیک ہے, ایک ہوتا ہے راد, لیکن یہ باپ کا فرق ہے. کہا کوئی اس کو لوٹانے والا نہیں. اور یومئذین یصدعون, جس دن یہ لوگ علیحدہ علیحدہ ہو جائیں گے. تمام نسل انسانی اپنے عقائد اور اپنے اعمال کے اعتبار سے مختلف گروہوں میں بٹ جائے گی. بالکل یہ وہی بات ہے جس کو اپنی زبان میں ہم کہتے ہیں کہ دودھ کا دودھ اور پانی کا پانی ہو جائے گا. انسانیت بالکل الگ ہو کے رہ جائے گی. ہوگا کیا اس دن؟ اگلی آیت میں اس کی مزید تشریح. من کفر فعلیہ کفرہ, جس نے کفر کیا تو اس کے کفر کا وبال تو اسی پر پڑے گا. امیجن کریں, جس نے بھی کفر کیا, بڑے سے بڑے کافر سے لے کر اپنے اوپر لے آئیے, نماز کا کفر, انکار اللہ کی بات کو نہ ماننے کا کفر. کہا جس نے کفر کیا اس کا کفر اسی کے اوپر پڑے گا. اور اس کے برعکس, وَمَنْ عَمِلَ صَالِحًا فَلِأَنفُسِهِمْ يَمْهَدُونَ, اور جن لوگوں نے نیک عمل کیے تو وہ اپنی ہی جانوں کے لیے سامان تیار کرتے ہیں. یہاں لفظ یمہدون بڑا خوبصورت ہے. مہدا یمہدو, مہدا یمہدو کا معنی ہوتا ہے زمین کو ہموار کرنا, بستر بچھانا, ساز و سامان تیار کرنا یا کمائی کرنا. یعنی جو نیک کام کر رہے ہیں وہ اپنے لیے فلاح کے راستے ہموار کر رہے ہیں, یا جنت میں آرام کرنے کے لیے اپنے بستر بچھا رہے ہیں, اپنے ساز و سامان تیار کر رہے ہیں. وہ جنت کے گھر تیار کر رہے ہیں یا کروا رہے ہیں. جیسے آپ نے کبھی دیکھا ہوگا کہ ماں نے بچے کو لٹانا ہوتا ہے نا بستر پہ, تو پہلے ہاتھ سے سیدھا کرتی ہے, سلوٹیں دور کرتی ہے, کوئی چیز تو نہیں پڑی ہوئی میرے بچے کو, کوئی چیز نہ چبھ جائے. اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ جو دنیا میں اللہ تعالیٰ کی بات مانتے تھے, جن کو دنیا میں بستر سے زیادہ رب کے لیے جاگنا بہتر تھا, ایسے لوگوں کے لیے اللہ تعالیٰ وہاں خیر کے معاملے کر رہے ہیں. کیا ہوگا اس دن ان کے ساتھ؟ لیجزی الذین آمنوا وعملوا الصالحات من فضلہ, تاکہ اللہ بدلہ دے اپنے فضل سے ان لوگوں کو جو ایمان لائے اور انہوں نے نیک اعمال کیے. انہ لا یحب الکافرین, یقیناً وہ کافروں کو پسند نہیں کرتا. آپ آیت 44 اور 45 کو اکٹھا دیکھیں, آپ کو اس میں ایک یونیک چیز دکھے گی. اور وہ کیا ہے؟ دیکھیے آیت 44 شروع ہے, بالکل لفظوں میں ڈوبے, اب آپ کو غور و فکر آنا چاہیے. من کافر فعلیہ کفرہ, کفر سے بات شروع ہوئی, لیکن آیت کا اینڈ کس پہ گزرا؟ وَمَنْ عَمِلَ صَالِحًا فَلِأَنفُسِهِ يَمْهَدُونَ. اس کے بعد اگلی آیت دیکھیے گا, لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِنْ فَضْلِهِ. آیت 45 شروع کس سے ہوئی؟ اچھی بات سے شروع ہوئی, لیکن اس آیت کا اینڈ کہ انہ لا یحب الکافرین, یقیناً اللہ کافروں کو پسند نہیں کرتا, یہ کیوں ہوا؟ اللہ کی حکمت اللہ تعالیٰ ہی جانتے ہیں, لیکن ہمیں غور و فکر کی تو دعوت دی گئی ہے نا. اس کی وجہ بتائیے کہ بات کفر اور ایمان کی ایک آیت میں جمع کر دی گئی, اور دوسری آیت میں ایمان اور پھر کفر کی ذکر ہے. صرف میں آپ کو ایک ہیومن نیچر کی بات بتا رہی ہوں کہ ہماری عقل یہ کہتی ہے کہ آیتیں ایسے ہونی چاہیے تھی, من کفر فعلیہ کفرہ انہ لا یحب الکافرین, اور وَمَنْ عَمِلَ صَالِحًا فَلِأَنفُسِهِ يَمْهَدُونَ لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِنْ فَضْلِهِ. دوسری آیت ہونی چاہیے تھی. مضمون کے اعتبار سے کلاسیفیکیشن تو یہی دکھتی ہے, لیکن یہاں دونوں چیزیں ملی ہوئی کیوں دکھتی ہیں؟ جی آپ
کو میں والے لوگوں کا ذکر ہوا, تو اگلی آیت میں فرعون کے جزا کا بھی بات ہوگی, تو ان کے پہلوں کا جواب پھر آخر میں دیا گیا.
جی بالکل ایسے ہی ہے, دونوں آیتوں کو بلینڈ کیا ہوا ہے. اگر آپ غور کریں نا ایسے ہاتھوں کو دیکھیں, من کفر علیہ کفرہ ادھر کی بریکٹ ہے, اور انہ لا یحب الکافرین ادھر کی بریکٹ ہے, اور بیچ میں ومن عمل الصالحا فلانفسہ یمہدون لیجزی الذین آمنوا وعملوا الصالحات من فضلہ. اصل کلام یہ ہے, جو نیکی کرتا ہے نا, ایمان لانے کے بعد نیکی کرتا ہے, یہ بہت سارے کفر سے لڑ لڑا کے نکلتا ہے. اس کو میں اس طرح سمجھ پا رہی ہوں اس وقت کہ جیسے حدیث میں آتا ہے نا کہ جب بندہ قبر میں جاتا ہے تو اس کو اس کا جنت کا گھر بھی دکھایا جاتا ہے اور جہنم کا گھر بھی. اگر جنت ہی ہے تو اس کو کہا جاتا ہے یہ تیرا ٹھکانہ ہے, اور تو اس سے بچ گیا جو برا گھر تھا. اور جہنمی کو کہا جاتا ہے یہ جنت کا تجھے ملنا تھا لیکن تو اس کو نہیں پا سکا تو اب اس جہنم کے گھر میں جا. بالکل وہی بات ہے, کھلا ملا. اس دنیا میں کوئی دنیا ایسی نہیں ہوگی کہ جس جگہ آپ کو نیک لوگ سارے الگ ملے اور کفر والے الگ ملے. یہاں سے ایک اور بات بھی پتہ چلتی ہے, آپ کو نیک رہنا ہے نا تو آپ کو اسی ماحول میں رہنا پڑے گا. بہت سارے لوگوں کے برے کام آپ کے لیے میرے لیے اس بات کی دلیل نہیں بن جاتے کہ اب ہم بھی یہ کام کر سکتے ہیں. بس اب ہم کہتے ہیں ماحول کا اثر ہے, یعنی بڑے ڈھیٹ پنے سے کوئی بات کرتا ہے, جیسے کسی سے ایسی بات ہو رہی ہوتی ہے اور اکثر ہی دن رات جہاں بھی لوگوں سے انٹریکشن ہوتا ہے بات ہوتی ہے, تو کسی نے ہمارے ہی اپنے اسکول کے بارے میں کہا کہ فلاں ہمارے بہت خلاف ہیں. تو میں نے کہا بھائی ہم نے ان کا کیا بگاڑا ہے؟ کہتی اصل میں ہم لوگ یہ جو کہتے ہیں کہ سود پہ گھر نہیں لے سکتے اس لیے وہ ہم سے بڑے ناراض ہیں. میں نے کہا اچھا اور بھی کوئی ہمارا جرم ہے تو ہمیں بتا دیں. کہ وہ کہتے ہیں کہ ایک گھر لے سکتے ہیں اس لیے لوگ ان کو پسند کرتے ہیں. تو میں نے کہا اچھا ایک گھر لے سکتے ہیں تو پھر ہم ایک ایک کر کے مسجد بھی لے سکتے ہیں یہ بھی. تو وہ جو ساتھی تھے وہ کہنے لگی اصل مسئلہ یہ ہے کہ جو ہم سے ناراض ہیں اس دوسرے گروہ کی ایک گھر والی دلیل پہ بھی وہ نہیں رکے, گھر انہوں نے پھر بھی پانچ چھ لیے ہوئے. کس کو سمجھ آئی بات؟ یعنی آپ سوچئے کہ مسلمان کا مسئلہ کیا ہے. تم ہماری مرضی کا دین رکھو, ہم تمہیں اپنی خوشی سے ایکسپٹ کر لیں گے. تو کیا آپ کا خیال ہے کہ جو لوگ چلے ریلیکس بات بھی کر رہے ہیں, اگر میں نہیں کہتی قرآن سنت کو بدل رہے ہیں لیکن ایک ہلکے درجے کا کوئی اوپینین بھی دیتے ہیں تو کیا لوگ اس لمٹ پہ بھی رہتے ہیں؟ وہ پھر اس میں سے آگے سے آگے آگے سے آگے. تو اصل بات یہ ہے کہ اللہ جو ٹھکانے بنا رہا ہے یہ کس کے کیسے ہوں گے؟ جتنا اخلاص زیادہ ہوگا, پھر دوسری چیز جتنا طریقہ کار اچھا ہوگا, پھر تیسری چیز جو جتنی زیادہ محنت کرے گا, چوتھی چیز جو اس نیکی کو صرف نیکی کے لیے نہیں اپنی طبیعت کا حصہ بنا کر کرے گا, جس کو ہر وقت فکر رہی ہوگی کہ میں نے اپنے رب کو راضی کرنا ہے, چاہے آرام دہ بستر ہے یا وہ پتھروں پہ لیٹا ہوا ہے اس کو رات کو اٹھنے میں مشکل نہیں ہوتی. ایسے لوگوں کے لیے اللہ دنیا میں رہتے ہوئے آخرت کے گھروں کی خوشخبریاں دے رہے ہیں. آخرت کا گھر یا تو جیل ہے یا آرام گاہ ہے. آج دنیا میں میں اور آپ ڈیسائیڈ کر رہے ہیں کہ ہم نے کدھر جانا ہے. پھر ایک اور بات بھی پتہ چل رہی ہے, من فضلی ہی, اس دنیا سے گزرنے کے بعد آخرت میں نعمت مل جانا یہ بھی اللہ کے فضل سے ہی ہوگا. میرے اور آپ کی جیب میں اتنے پیسے نہیں ہیں کہ ہم اپنی مرضی سے نیکیاں کریں تاکہ وہ بدلہ دے ایمان اور عمل صالح والوں کو اپنے فضل سے. یعنی کسی کے پاس اتنے پیسے ہی نہیں ہے کہ جنت میں کوڑا رکھنے کی جگہ خرید سکے. ایسے ہی جیسے آپ اور میں کامن لوگ ہیں, جو بھی ایک متوسط طبقے کے لوگ ہیں, کیا میں اور آپ تصور بھی کر سکتے ہیں کہ اس ملک کی ملکہ کا گھر خرید لیں؟ محل ہی ہے نا, کنگ ہے کوئی نہ دونوں. کیا نام محل کا؟ لندن میں تو بکنگم پیلس ہے شاید. تو کوئی میرے اور آپ میں سے یہ سوچ سکتا ہے کہ ہم بکنگم پیلس خرید لیں؟ نہیں کر سکتے. آپ پاکستان کا سب کچھ بھی بیچ دیں تو میرا خیال ہے آپ ان کا ہو سکتا ہے گیسٹ روم بھی خرید سکے. بندہ جنت کی طلب رکھتا ہے, بکنگم پیلس کے 10 قسم کے پیلس اس کے آگے حقیر ہیں, لیکن بندے کے پاس اتنے پیسے ہی نہیں ہیں. تو اللہ کہتا ہے اچھا لاؤ, کیا لائے ہو؟ یہ اس میں آتا تو کچھ نہیں لیکن میں اس میں اپنا فضل شامل کرتا ہوں اور تمہیں جنت کے گھر دے دیتا ہوں. جیسے آپ کا بچہ بہت پیسے جمع کر رہا ہے کوئی چیز لینے کو, پھر جب آپ لینے جاتی ہیں تو وہ پیسے تو اس کے 20% بھی نہیں, تو آپ کو پیار آتا ہے کہ میرے بچے نے اتنے دن صبر کیا ہے اور یہ پیسے جمع کہتے ہیں لاؤ یہ تم دو باقی میں دیتی ہوں. یہ اللہ کا فضل ہے. اور دنیا میں آپ سنگل شفٹ سے ڈبل شفٹ اور نائٹ ڈیوٹیز اور فلاں کر لیں جنت کو پانے کے لیے بھی کریں گے, اللہ دے گا. آج کل ویسی کرسمس کے ڈیز ہیں, آپ اس مثال کو اچھی طرح سمجھ سکتے ہیں کہ کہتے ہیں ان دنوں میں پے زیادہ ہو جاتی ہے, ورکرز کا کام زیادہ ہو جاتا ہے کیونکہ ان کے اپنے لوگ چھٹی پہ ہیں. آپ کیوں کرتے ہیں رات کی ڈیوٹی؟ کیونکہ ڈبل سکیل ہے, ڈبل میٹر چل رہا ہے اور سو آن. تو جب دنیا میں آپ نائٹ شفٹ کر رہے ہیں تو زیادہ اجر مل رہا ہے نا, تو اگر اللہ کے لیے ہم نائٹ شفٹ لگا لیں گے تو کیا ہوگا؟ صبح میں تو آپ سارے ہی آ رہے ہیں, چلیں جی آپ کو ایزی لگ رہا ہے, شام کی کوئی کلاس شروع ہو جائے اور آپ اس میں بھی اس کے بعد پہنچ جائیں, یہ ڈبل ڈیوٹی ہے. اصل جو مجھے سمجھ آتا ہے نا, اللہ یہ دیکھتا ہے کہ بندے کی تڑپ کیا ہے, بندہ چاہتا کیا ہے, اس کا حال کیا ہے. اور آپ کا میرا رابطہ اپنے رب کے ساتھ ڈائریکٹ ہوتا ہے. اگر آپ کو اپنے اللہ سے باتیں کرنا نہیں آتا نا, تو پھر آپ نے ابھی تک بہترین دوستی کچھ رکھا ہی نہیں ہے. کہتے ہیں نا کہ خود ہی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا. ہم سب کے پاس بہت سارے عمل کے موقع ہوتے ہیں, ہم ذکر بھی کر سکتے ہیں, شکر بھی کر سکتے ہیں, نفل بھی پڑھ سکتے ہیں, ہم کسی کی مدد کر کے جا کے اس کی دعائیں بھی لے سکتے ہیں, ہم چپ رہ کر کسی کو اذیت سے بھی بچا سکتے ہیں. खुद से पूछिए, क्या इतने मल्टी डायमेंशनल नेकियों के मौकों की कदर करती हूं? अस्तगफार कर सकते हैं, सुभान अल्लाह कर सकते हैं, कितना आसान है सुभान अल्लाह व बिहम्दी। तो हदीस कितनी खूबसूरत पड़ी, किसी को याद है क्या था सुभान अल्लाह व बिहम्दी पढ़ने वाले के लिए तीन काम जिसको मुश्किल लगते हैं? चलो वो नहीं कर पाते ना, तो यही पढ़ते रहो। पहला काम जी, रातों को जागना मुश्किल लगता है, अगर आपको तहज्जुद मुश्किल लगती है खुद से पूछे मुश्किल लगती है। दूसरा काम माल खर्च करना अल्लाह के रास्ते में, सदका खैरात मुश्किल लगता है। तीसरी
जिहाद
जी, बुज़दिल है यानी कावर्डनेस है। तो ये तीन बड़ी बड़ी कमजोरियां हैं, तो अमल कम हुए तो जाओ फिर सुभान अल्लाह ही व बिहम्दी ही पढ़ लो, तो मैं तुम्हें इससे बढ़ के बड़े बड़े महल जन्नत में दे दूंगा। अल्लाह देना चाहता है, हमें लेना नहीं आता। अब अगली आयतों में अल्लाह ताला की कायनात में से कुछ निशानियां हमें बताई गई, और वो क्या है? वमिन आयाती हैं युरसिलर रियाह मुबशरातिन, और इसकी निशानियों में ये भी है वो भेजता है हवाओं को बशारत देने वाली बनाकर। रियाह और रीह का फर्क है, देखिए रीह की जमा है रियाह। रीह जब वाहिद की सूरत में आएगा ना तो अजाब, रीहन सरसरन का लफ्ज आता है कौम समूद के लिए, और रियाह जब जमा में आ जाता है ना तो रहमत की हवाएं। यहां कौन सी बात है? रियाह मुबशिरात। अब अगर कोई हम जैसा उर्दू बोलने वाला पढ़ देता है वमिन आयाती युरसिला रीह मुबशिरात, तो अरब जो होगा वो हंसेगा। मतलब पता क्या आप बना रहे हैं कि जो अजाब वाली हवाएं खुशखबरी देने के लिए बना देता है। तो लिहाजा ये छोटे छोटे फर्क नोट करने के होते हैं। अल्लाह ताला कहते हैं बारिश से पहले हवाएं चलती हैं, ऐसे ही होता है ना। पाकिस्तान में बहुत गर्मी जब होती थी तो आप देखते हैं कि एकदम जरा सी आवाज चलती तो आप कहते हैं बारिश होगी। इसी तरह अल्लाह ने आपसे कोई नेकी लेनी होती है ना, कोई आपको खुशी देनी होती है, तो पहले से उसके लिए आपको कुछ इशारे सूझने लग जाते हैं। आपको ऐसे लगता है कि कुछ होने वाला है, क्योंकि अल्लाह हवाओं को चलाता है, कभी ख्वाबों के जरिए, कभी कोई ऐसा इंसान आपको मिल जाता है आप कहते हैं कि ड्रीम मेरे फुलफिल हो जाएंगे। अल्लाह हवाओं को चलाता है ताकि खुशखबरियां आ जाएं, किस बात की? वाली युज़ीक़कुम रहमतिही, ताकि वो तुम्हें मजा चखाए अपनी रहमत का। यहां रहमत से मुराद क्या है? बारिश, बारान रहमत, ऐसी हवा चले अल्लाह ताला तुम पर अपनी रहमत कर दे। और फिर उसके बाद क्या होगा? वली तजरियल फुल्क बी अम्रिही, और इसलिए भी कि ताकि चलें कश्तियां उसके हुक्म से। ये है अल्लाह का अमर, अल्लाह के अमर से कश्तियां चलें। ये अमर कौन सा है? इसको अमरे कौनी कहते हैं, कुन फयकुन। शुरू में मैंने आपको इंट्रो में बताया कि हम अल्लाह ताला के अमर की बात करेंगे, तो देखिए ये आया जो ना कि फइन्नमा अमरुहु इज़ा अरादा शैयन अन यकूल लहु कुन फयकुन। अल्लाह कुन कहते हैं तो काम हो जाता है, ये सुनी हुई है ना बात। यहां कश्ती पानी के ऊपर चलती है, ये अल्लाह का कौन सा कुन है? अमर का। कह दिया बस चलेगी, नहीं डूबेगी, खत्म। जैसे बच्चा बहुत कुरेद करे तो आप कहते चुप, बच्चे नहीं बोलते। अब आप अपनी अकल को बोलें, बड़ा समंदर है उसमें जहाज क्यों नहीं डूबता? सुई एक रखते हैं तो डूब जाती है। अब वो अर्शमीदा साहब तो इसका आपको बहुत अच्छा जवाब देंगे, अल्लाह कहते खामोश भी अमरी, मैंने जहाज को हुक्म दे दिया तूने नहीं डूबना, और सुई को हुक्म दे दिया तूने डूब जाना। बिजली है, आप देखिए प्लास्टिक के अंदर से मैं इसको पकड़ती हूँ, मुझे कोई खौफ नहीं महसूस हो रहा, क्योंकि मेरा ईमान है या मुझे मेरा तजुर्बा है कि इसके अंदर से बिजली की रोह मुझे नहीं छुएगी। लेकिन अगर एक नंगी तार हो तो मैं उसको टच भी नहीं करूंगी, क्योंकि मुझे पता है अल्लाह ने उसको हुक्म दे दिया कि गुजर। बिजली एक ही है, लकड़ी से नहीं गुजरती, शीशे से नहीं गुजरती, मेटल से गुजर जाती है। ये है भी अमरी ही। तो आप सोचिए मेरे और आपके काम फिर क्या? अल्लाह के लिए बहुत आसान है। वाली तब तगू मिन फजली ही, और ताकि तुम तलाश करो उसके फजल को। हाथ तोड़ के नहीं बैठो, काम करो, मेहनत की तरफ इशारा है। वला अल्लकुम तश्कुरून, और ताकि तुम शुक्र अता करो। तुम अपने आप को देखो, अल्लाह की बात है। अभी कायनात में आम रोज मेरा देखने वाला मंजर पेश करके अब एक और रहमत का जिक्र आयत 47 में आ रहा है। ये एक रहमत हवाओं के साथ बरसाता है, बारिश होती है, तो एक रहमत वही के जरिए अल्लाह एक बंजर कौम के ऊपर एक नबी को भेजता है, वो अल्लाह का पैगाम उनको सुनाता है। तो फरमाया वाला कदर सल नाम इन कबली का रसूल नीला कौमिम, और नबी आपसे पहले भी हमने रसूल भेजे इनकी अपनी कौम की तरफ। फजा ऊ हम बिल बैजीनात, तो वो इनकी तरफ ले आए वाज़े निशानियां। फन तकम ना मिन अल्लज़ीन अजरमू, फिर हमने इंतकाम लिया इनमें से इन लोगों से जो मुजरिम थे। वकान हक्कन अलैना नसरुल मुमिनीन, और बेशक हम पर हक है, हक से मुराद यहां लिख लीजिए जिम्मा, यानी हम इसकी रिस्पॉन्सिबिलिटी लेते हैं। क्या? کہ نصر المومنین ہم ایمان والوں کی مدد کریں گے. یہاں کس نبی کی طرف اشارہ مل رہا ہے آپ کو؟ حضرت نوح علیہ السلام. قوم کو 950 سال تک سمجھاتے رہے کس طرح سے اللہ تعالیٰ کے اس ایک بندے نے اپنی زندگی ان کے اوپر کھپا دی آپ کہہ لیجئے، لیکن یہ لوگ نہیں مانے، اللہ تعالیٰ نے پکڑا اور ان کو پھینک دیا. یہ انتقام تھا. یہ جو لفظ ہے فانتقمنا، اسی سے اردو میں ہمارے ہاں لفظ انتقام بھی بولتے ہیں. اس کا روٹ کیا ہوتا ہے؟ نون قاف میم نقیمہ. نقیمہ کہتے ہیں کسی چیز کو برا سمجھنا، پھر اس سے انسان جان چھڑاتا ہے. ٹھیک ہے، اب یہ جو لفظ ہے کہ ان کے جرم تھے، تو جرم سے یہاں کیا مراد ہے؟ ممنوعات کا ارتکاب، جن باتوں سے اللہ نے روکا تھا یہ اس کو کرنے لگے. لفظ جو جرم ہوتا ہے نا، اس کا لفظی معنی ہوتا ہے کاٹنا، ٹو کٹ. تو مجرم جو ہوتا ہے نا، کرمنل، یہ اللہ کے حکم کو کاٹتا ہے، ٹک ٹک ٹک. کہا کچھ تھا کرنے کو، کرنے کچھ اور لگتا ہے. تو اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ یہاں یہ پتہ چل گیا کہ اہل ایمان کی مدد ہمارا کام ہے. کبھی کبھی مادی اسباب کے ہونے کے باوجود بھی نہیں ہوتی، امتحان ہوتا ہے، اور کبھی کچھ بھی نہیں ہوتا، اللہ تعالیٰ اس کی مدد کر دیتا ہے. تو کیا پتہ چلا کہ اصل چیز پھر ایمان ہے، جس کی وجہ سے اللہ تعالیٰ لوگوں کو فائدہ دیتے ہیں. اور ایسے لوگ حقیقت میں اللہ کی اس مدد پہ لیں. آپ اپنی زندگی کا کوئی ایسا کام سوچیں جو آپ کو لگتا تھا میرے لیے مشکل ہے. بہت سارے ہوتے ہیں، چھوٹے بڑے کام، زندگی میں ٹارگیٹس بہت سارے آتے ہیں. بعض دفعہ تو انسان سوچ بھی نہیں سکتا کہ یہ کبھی ہوگا. اب اور آج آپ واپس آ جائیں آج کے اس دن پہ، تو آپ کہتے ہیں یہ ہو گیا. کسی کے پاس کوئی ایسی چیز ہے کہ سوچا تھا یہ ہو ہی نہیں سکتا، لیکن وہ آج کام ہوا ہوا ہے؟ کئی دفعہ ایسے ہوتے ہیں، کوئی ٹکٹ لینا تھا نہیں ملے گا، اچانک مل گیا. کوئی چیز سوچا تھا لیں گے نہیں ملنی، گئے تو مل گئی. ہے نا چھوٹے چھوٹے تجربے. اور رشتے ناتے، ادھر رشتہ ہو ہی نہیں سکتا، ہو گیا. صحت تو ہو نہیں سکتی، ہو گئی. بیماروں کو دیکھ لیجئے، لوگ کہہ دیتے ہیں کہ یہ نہیں بچے گا، اللہ تعالیٰ بچا لیتا ہے. یہ سب کام کس کی وجہ سے ہوتے ہیں؟ یہ اللہ کے حکم سے ہوتے ہیں. اصل بات اللہ کے غلبے کو ماننا ہے. میں اور آپ اگر اللہ تعالیٰ کے اوپر نظریں لگا لیں، ایمان آ جائے، تو حق علینا نصر المومنین، اللہ مدد کرتے ہیں. حضرت نوح کے ساتھیوں کو کس نے بچایا؟ اللہ نے. حضرت خود اور ان کے ساتھیوں کو تباہی سے کس نے بچایا؟ حضرت صالح کے لئے لوگوں کو کس نے بچایا؟ کون سا اللہ؟ اگلی آیت بتاتے، اللہ الذی یرسل الریاح فتثیر سحابا، اللہ ہی ہے جو ہواؤں کو بھیجتا ہے، پھر وہ اٹھاتی ہیں بادلوں کو، پھر فیبسطہ فی السماء کیف یشاء، پھر وہ پھیلا دیتا ہے ان بادلوں کو فضا میں جیسے چاہتا ہے. آپ کے اور میرے حکم سے چلتی ہیں بادلیں اور ہوائیں، سارے کچھ، کبھی ادھر کی بدلی ادھر اٹھتی ہے، کبھی ادھر کی بدلی ادھر اٹھتی ہے. اللہ تعالیٰ کہتے ہیں ہم ہواؤں کو چلاتے ہیں، پھر وہ لے جاتے ہیں. یہ جو تسیر کا لفظ ہے، اس کا روٹ کیا ہوگا بھلا؟ جی فتسیرو، پیچھے بھی گزرا پچھلی سبقوں میں بھی. جی سور سے، آثار الارض کب آتا؟ سور کہتے ہیں زمین کھودنے کو، بیل جو ہوتے ہیں نا، یہی بات ہے. فتسیر صحابن، تو ہوائیں اٹھاتی پھرتی ہیں، ادھر سے اٹھاتی ہیں ادھر ادھر سے. یہاں اصل میں فتسیر کا لفظ جو ہے نا، ابھارنے کے معنوں میں. آثار یسیر، اسے نیچے سے اوپر لے جانا. جب ہل چلاتے ہیں نا، تو نیچے کی مٹی اوپر آ جاتی ہے. تو یہاں اشارہ ہے بادلوں کا سمندر کے پانی سے اوپر اٹھنا، اور بعد میں کنڈینس ہو کر بادلوں کی صورت میں جم جانا. فرمایا فیبسط فی السماء کیف یشاء، پھر جیسا چاہتا ہے آسمان میں سے جاتا ہے. کبھی آپ نے آسمان دیکھا؟ آپ میری بات پہ ہنسیں گے. اندر کی آنکھ سے دیکھا؟ کئی لوگ بادلوں میں سے شکلیں بنا رہے ہوتے ہیں، اور واقعی آپ غور کریں تو آپ کو بادلوں میں سے بہت ساری شکلیں دکھتی ہیں. اس کی طرف اشارہ ہے. کئی فجشا، کئی لمبی شکل ہے، کہیں بابا بن جاتا ہے، کبھی چاند بن جاتا ہے، کبھی بڑھیا چرخا کاٹ رہی ہے. اللہ کہتے ہیں یہ بادلوں کو جوڑنا، جمع کرنا، کس کو چلانا ہے نہیں، یہ ہم کرتے ہیں. اور جو خوبصورت منظر جہاز کے اندر سے بادلوں کو دیکھنے کا ہوتا ہے، وہ تو آپ لوگوں نے کئی بار ایکسپیرینس کیا ہوگا. فیبسطہ فی السماء کیف یشاء، میں جب جہاز میں بیٹھتی ہوں تو میں سوچتی ہوں اللہ ہماری الماریاں کوئی دیکھے تو روئے. باہر سے تمہارے گھر اتنے صاف ہوتے ہیں، ان کی الماریاں اتنی گندی ہیں. ہمارے وارڈروبس کہہ لیجئے، پینٹریز کہہ لیں، اس کی حالت تو ہمیں ہی پتہ ہے. باہر سے ہم بڑے سجے سجے ہوتے ہیں، تیری تو پہاڑوں کی کھو میں گھس کے دیکھ لو، آسمانوں میں دیکھ لو، ہر جگہ حسن ہے. کبھی آپ کو کوئی گند، کوئی ڈسٹ یا کوئی ڈس آرڈر آسمانوں میں دکھتا ہے؟ نہیں دکھتا نا. یہ اللہ کی کاریگری ہے. ویسے میں سوچتی ہوں کہ جتنا میں نے کائنات سے سیکھا، اتنا تو میں نے کسی استاد سے بھی نہیں سیکھا ہوگا. ہر جگہ بادلوں میں، ابھی بھی جب ہم آ رہے تھے तो बिल्कुल अर्ली मॉर्निंग का टाइम था, तो सूरज भी निकला, हम जहाज में बैठे उसके साथ ही सूरज निकलना हुआ, तो इतना खूबसूरत मंजर था। फिर जब जहाज ऊपर जा रहा था तो इत्तेफाक से जहाज का जो विंग और उसके आगे वो एक लंबा सा ट्यूब सी थी, ये नेवी ब्लू कलर की थी और थोड़ा सा पर व्हाइट था। पूरा आसमान भी नीला और सफेद था, यानी ब्लूइश थी, क्योंकि नीचे भी समंदर होता है, उसका अक्स भी दिख रहा होता है। अनबिलीवेबल किस्म की सिमेट्री और खूबसूरती थी। मैंने इनको कहा कि देखें जरा, अल्लाह ने कितनी जबरदस्त मैचिंग की हुई है हर चीज, और हम तो घर को भर लेते हैं सामान से, जो चीज पसंद ही ले ली, पता नहीं सजती है नहीं, बस ले लो, पहली देने का हौसला नहीं है, तो वो भी चू चू का मुरब्बा बन जाता है। तो अल्लाह तला कहते मैं सजाता हूं इन बादलों को, कहीं गुच्छे, कहीं पतले, कहीं बारीक, कहीं कुछ, फिर वया ज अलहू, फिर वो कर देता है उसको किसफन, टुकड़े। किसफ कहते हैं टुकड़े को, बादल टुकड़ियों की शक्ल में जब फैल जाता है उसको किसफ कहते हैं। फिर होता क्या, असल खूबसूरत लफ्ज देखिएगा, फतरुल वदका, फिर तुम देखते हो वदक को। वदक क्या होती है, वो बारीक नुक्ते जो बारिश में होते हैं, कभी आपने वो देखे ऐसे मूसलाधार बारिश में, कभी पेंटिंग्स में भी बनाते हैं ना यूं, कतरे पे कतरा, कतरे पे लड़ियां, झार, मूसलाधार, क्या उसके लिए एक लफ्ज भी आता है बारिश की, वो जो एक किस्म की इंग्लिश में मिस्ट कह लें इसको, यानी छोटे छोटे कतरे हैं शीशों के ऊपर, ऐसे कतरे कतरे पानी के आते हैं, फुहार कह लें, हम करते हैं इसको फुहार, यखरुज मिन खिलाल ही, जो निकलता है उसके दरमियान से। अल्लाह अकबर, एक नया जहान है। और मेरा तो हाल यह है कि पहाड़ों में जाऊं तो मुझे पहाड़ अच्छे लगते हैं, और बादलों में जाऊं तो दिल करता है यहीं रुक जाऊं। मैं अक्सर सोचता हूं मुझे डर तो नहीं लगता जहाज में, कुछ भी नहीं होता, इंजॉय करते जैसे, बल्कि ऐसे फील होता है जैसे वो बचपन में कभी राइड्स में बैठते थे ना, वो क्लिफ्टन में, और पाकिस्तान में आपने देखा झूले होते हैं जिसमें बच्चियां भी होती हैं राइड्स, तो मुझे ऐसा लगता है मैं जहाज में बैठी एक राइडर, अभी जहाज ऊपर जा रहा है, फिर वो कभी यूं करता है ना जब चढ़ता है, तो मैं इनको कहती हूँ ये देखे आपको दिखा रहा है कि इधर से नीचे का मंजर भी देख लो, अब ये ऐसे करे, अब कह रहे इधर से भी देख लो, कभी इस तरह करे तो एकदम आपने देखा होगा सूरज सामने आ जाता है, तो इंजॉय करता है बंदा, और बिल्कुल ऐसे लगता है हम वीआईपीज हैं जहाज में बैठे हैं, और कोई हमें कायनात की सैर करा रहा है, और अंदर ये सब कुछ हो रहा है, वहां कोई फसाद नहीं दिखता जो इंसानों ने दुनिया में फैलाया है। आप इमेजिन करें ये दुनिया जो इस वक्त हमारे सामने, इधर से सब इंसान उठा लिए जाए, जैसे ये अभी मैं आपको फसाद की बातें उस बुक की बता रही थी, तो उसमें उन्होंने एक और तरीका भी बताया था जो ये मॉडर्न मुल्कों ने लोगों को तबाह करने के लिए किया था, अमेरिका ने एक जगह हमला किया था तो उसके अंदर उन्होंने ये टेक्निक इस्तेमाल की थी कि वहां जाके जू ही वो गैस छोड़ी, विद इन फ्यू सेकेंड सब दरख्तों के पत्ते मेल्ट होके नीचे आ गए, और उन दरख्तों के पीछे जो दुश्मन छुपे हुए थे ना उनको पकड़ने के लिए ये काम किया। आप इमेजिन करिए वो गैस कितनी स्ट्रांग होगी जिसने विद इन फ्यू सेकेंड दरख्तों के पत्ते मेल्ट कर दिए, तो क्या माहौल पे उसका असर नहीं पड़ा होगा, और इंसानों ने इनहेल नहीं किया होगा सिर्फ इसलिए कि तुम हमसे कहां छुपे हो, हम तुम्हें ऐसे ही ढूंढते हैं। आप लोगों में से कोई बता रहा था कि चोर अब आते हैं 5 मिनट में काम कर जाते हैं, मैंने कहा क्यों, वो भी ऑर्गेनाइज हो गए इसलिए, कहती वो आते हैं सीधा जाते हैं, कोई मशीन उनको गाइड करती है, और जिधर चीज कोई गोल्ड की ऐसी होती है वो मशीन वहां जाके बीप करती है, वो लेते हैं 2 मिनट में जाते हैं। मैंने कहा चोर अकलमंद हो गए, पहले आते थे बेचारे सारा घर पलट जाते थे, आपके लिए भी काम बढ़ाते थे अपने लिए भी, तो वक्त भी इतना लगता था, अब आते हैं चीज उन्होंने ले ही जानी थी, अल्लाह ने अगर देनी है हमको देनी है, अब दुनिया के चोरों ने इतनी तरक्की कर ली तो हम और आप किधर खड़े हैं। कायनात से डिसिप्लिन सीखे, यकीन करें कि असल चीज काम करना नहीं है, काम को अच्छे तरीके से करना है, टेढ़े मेढ़े काम तो सारे ही कर लेते हैं, एक्सीलेंसी से कम किसी चीज पे अपने आप को नहीं रखना। फिर फरमाया फइज़ा असाब बिही मन यशाउ, फिर जब वो बरसाता है इसको अपने बंदों में जिस पे चाहता है, ये भी काबिले गौर नुकता है, पहले क्लाउड फॉर्मेशन का तरीका बताया, और अगर आप जाके वीडियो देखना चाहें ना क्लाउड फॉर्मेशन डाल के देखिए बादल कैसे बनते हैं, आपको यूट्यूब पे भी बहुत कुछ दिख जाएगा कैसे खूबसूरत तरीके से होते हैं, सब इतनी मेहनतें होती हैं, इधर से पानी उधर से गया, लेकिन बरसता किस पे, मैं ये शाओ मैंने वादी, अपने बंदों में जिस बंदे को चाहता हूं, इजा हम यस्तब शीरून, फिर वो खुश हो जाते हैं। अब आप इसको रिलेट कर सकते हैं किसी चीज से, हदीस का वाकया है कि एक शख्स ने खुशहाली थी तो आवाज सुनी किसी एस्टी फलानन, फलां के खेत पे जाके बरसो, तो वो पानी निकला, फिर एक नाला बना, वो नाला एक शख्स के खेत पे जाके गिरा, तो उसने उसके मालिक से पूछा तुम्हारा नाम क्या, तो उसका वही नाम था जो के बादलों में सुना था, वाकई याद होगा आपको। फिर पूछा तुम क्या करते हो, सबके पास तो खुशकी है, तेरे पास पानी कैसे, कहा बस और तो कुछ नहीं लेकिन इसकी फसल के 3 हिस्से करता हूँ, एक हिस्सा अपनी जरूरियात पे रखता हूँ, एक अल्लाह के रास्ते में खर्च करता हूँ, और 3रे हिस्से को मैं अगले साल के लिए संभाल लेता हूँ, कहा इसी वजह से अल्लाह ने तुझे ये चीज दी। لیکن یہاں اگر آپ غور سے دیکھیں نا، یہ بظاہر بارش ہے لیکن یہ وحی کی بارش ہے. ایک دین والا کتنے چشموں کا پانی پیتا ہے، کہاں سے پانی لیا، کہاں سے کنڈینس ہوا، ادھر سے ادھر، پھر اس کے اندر جب وحی کا علم آ جاتا ہے تو ہر ایک پہ تو نہیں برستا. میں یہ شاہ، یعنی خوش قسمت ہے آپ جیسے لوگ جن کو اللہ تعالیٰ اس بارش کے لیے چنتا ہے. اور اذا ہم یستبشرون، پھر وہ خوشیاں مناتے ہیں. آپ خوشیاں منا رہے ہیں کہ پریشان ہو رہے ہیں؟ دل کی خوشی کہ اللہ تو نے مجھے اس کتاب کو سننے کا موقع دیا.